فاتحة. اللهم صل على محمد. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الرحمن الرحيم مالك يوم الدين. إياك نعبد وإياك نستعين. اهدنا الصراط المستقيم صراط الذين أنعمت
عليهم.
لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله، لا سيما بقية الله، ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله: وعباد الرحمن يمشون على الأرض هونا وإذا خاطبهم الجاهلون قالوا سلاما. صلوات پڑھیں گے محمد وعلى آله. اعزائنا گرامی، کل آپ کی خدمت میں عرض کیا تھا کہ آج دنیا کے جس گوشے پر نگاہ ڈالیے، ہر طرف آپ کو جو ہے بحران ہی بحران نظر آئے گا. سیاسی بحران، اقتصادی بحران، سماجی بحران، اور سب سے بڑھ کے اخلاقی بحران. اچھی بات یہ ہے کہ ایک حد تک اس کا احساس ہو چلا ہے کہ ہم بحران کا شکار ہیں، اور اس بحران سے باہر نکلنے کی بھی کوشش ہو رہی ہے. اس دلدل سے کیسے باہر نکلیں؟ کوشش تو ہو رہی ہے، لیکن وہ راستہ جس کو اپنا کر کے اس سے نجات پا سکتے ہیں، اس کی طرف توجہ نہیں ہے. قرآن مجید اللہ کا وہ کلام جسے اللہ نے بندوں کی ہدایت کے لیے نازل کیا، کیسے ممکن تھا کہ اس اہم سوال کا جواب قرآن میں نہ ہوتا؟ اگر ان تمام جو ہے مشکلوں سے بچنا چاہتے ہو، نجات چاہتے ہو، ہر طرح کے بحران کے دلدل سے صحیح و سالم باہر نکلنا چاہتے ہو، تو اس کا ایک ہی راستہ ہے، وہ یہ ہے کہ عباد الرحمن کی صف میں شامل ہو جاؤ. عباد عبد کی جمع ہے، رحمان کے بندے بن جاؤ. اب کسے کہتے ہیں؟ کل آپ کی خدمت میں عرض کر چکا، چھٹے امام، امام جعفر صادق علیہ الصلوۃ والسلام. عبد کی تعریف کیا ہے؟ کسے عبد کہا جاتا ہے؟ کون سے صفات پیدا ہو جائیں انسان میں جب اس قابل ہو جائے کہ اسے عبد کہا جائے؟ جب انسان اللہ کا بندہ بن جاتا ہے تو اس سے کچھ آثار ظاہر ہوتے ہیں، اثر بندگی ظاہر ہوتا ہے. بندگی کا ایک اثر اور ایک فائدہ یہ ہے کہ انسان آزاد ہو جاتا ہے. لفظ کے برعکس، بندگی یعنی غلامی. لیکن جب ایک رحمان کی غلامی اختیار کر دیتا ہے انسان، تو اسے بہت ساری چیزوں سے آزادی مل جاتی ہے. آزادی اسے شیطان سے آزادی مل جاتی ہے، چاہے وہ اندرونی شیطان ہو چاہے یہ جو ہے بیرونی شیطان ہو، کیونکہ ہر انسان کے لیے دو شیطان ہے، ایک خود ہمارے اندر شیطان پایا جاتا ہے اور ایک شیطان جو ہے وہ باہر، اس کا نام ابلیس ہے. وہ شیطان جو ہمارے اندر پایا جاتا ہے اس کا نام ہے نفس امارہ، اور وہ شیطان جو ہمارے وجود سے باہر پایا جاتا ہے اس کا نام ہے ابلیس. ہر انسان کے اندر ایک شیطان پایا جاتا ہے. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اسی چیز کو بیان کر رہے تھے کہ ہر انسان کے اندر ایک شیطان ہے. تو ایک صاحب نے اٹھ کے پوچھا، یا رسول اللہ، کیا آپ کے اندر بھی ایک شیطان ہے؟ سوال کر لیا گیا. ان کا ہاں ہے، لیکن ہمارا شیطان ہمارے آگے ہتھیار ڈال چکا ہے. ہمارا شیطان ہمارے آگے ہتھیار ڈال، جہاں شیطان نفس جہاں ہتھیار ڈال دیتا ہے، یہ وہ مرحلہ ہے جب انسان نفس سے مطمئنہ کا حامل ہو جاتا ہے. اور جب تک شیطان نے ابھی ہتھیار ڈالا نہیں ہے، جنگ چل رہی ہے، تو کبھی نفس امارہ غالب ہوتا ہے، کبھی نفس لوامہ غالب ہوتا ہے. اللہ نے اگر دو شیطان دیے ہیں تو دو ہادی بھی دیے ہیں. اگر دو شیطان ہیں، دو قوتیں ہیں جو ہمیں راستے سے بھٹکا سکتی ہیں، وہیں اللہ نے دو قوتیں ہمیں دی ہیں جو ہمیں راہ راست پہ لگا سکتی ہیں. ایک کا نام ہے عقل اور ایک کا نام ہے نبی، پیغمبر، امام. چنانچہ امام موسیٰ کاظم علیہ الصلوۃ والسلام فرماتے ہیں، انا للہ علی الناس حجتین، اللہ نے لوگوں کو دو رہنما دیا ہے، حجت ظاہرہ و حجت باطنہ. ایک وہ ہادی ہے جو ہمارے یہ جو ہے وجود کے اندر ہے، ایک وہ ہادی اور رہنما ہے جو ہمارے وجود سے باہر ہے. اما الباطنہ تو فالعقول. وہ ہادی اور رہنما جو ہمارے وجود کے اندر ہے اس کا نام عقل ہے. اسلام کا ایک امتیاز، اسلامی ایک ایسا مذہب، ایک ایسا دین ہے جو عقل کو یہ جو ہے رہنما مانتا ہے. ورنہ اکثر مذاہب میں عقل کے اوپر پابندی ہے نا، یہ جو ہے ان کے ہاں عقل وہ ہے جو انسان کو گمراہ کر دیتی ہے، بہکانے والی چیز کا نام عقل ہے. اسلام میں ہدایت دینے والی چیز کا نام عقل ہے. البتہ خواہش نفس اور عقل میں تھوڑا سا فرق کرنا چاہیے. بہرحال ایک باطنی رہنما ہے، اندرونی رہنما ہے، اس کا نام ہے عقل ہے، اور ایک ہے بیرونی رہنما. اما الباطنہ تو فالانبیاء والرسل، وہ جو باہری رہنما ہے، اما الظاہرہ ظاہری رہنما جو ہے اس کا نام نبی ہے، اس کا نام پیغمبر ہے. تو دو گمراہ کرنے والی طاقتیں ہیں، دو راستہ دکھانے والی بھی طاقتیں ہیں. گمراہ کرنے والی طاقتوں کا نام جو ہے نفس امارہ ہے اور ابلیس ہے. اندر جو ہے وہ نفس امارہ ہے، اور یہ اندر والا شیطان باہر والے شیطان سے زیادہ طاقتور ہے. حدیث میں ہے کہ اعدا عدوک النفس التی بین جنبیک، تمہارا سب سے بڑا دشمن وہی نفس امارہ ہے جو تمہارے وجود کے اندر ہے. اسے اگر مار لیا تو کامیاب ہو. بڑے موزی کو مارا، نفس امارہ کو گھر مارا، ہے نا، بڑے موزی کو مارا، نفس امارہ کو گھر مارا، یہ اندرونی. تو اللہ کی بندگی وہ ہے کہ اگر اللہ کی بندگی کے دائرے میں کوئی انسان شامل ہو گیا، بندگی کا معنی کل عرض کر چکا ہوں، بندگی یعنی ہم زبان سے کہہ دیں ہم اللہ کے بندے ہیں. بندگی یہ ہے کہ جو کچھ بھی ہمارے پاس ہے ہم اپنے کو اس کا مالک نہ سمجھیں، مالک اللہ کو سمجھیں، اس کا استعمال وہی کریں جہاں اس نے استعمال کرنے کا ہمیں حکم دیا ہے. اللہ کا بندہ وہ ہے جو اپنی زندگی کے لیے خود قانون نہ بنائے، بلکہ اپنی زندگی میں اللہ کے بنائے ہوئے قانون کو نافذ کرے. جس چیز کا اس نے حکم دے دیا ہے اس کے اوپر عمل کرے، جس چیز سے روک دیا ہے اس سے رک جائے. جس میں یہ صفات پیدا ہو جائیں وہ ہے بندہ. جب ऐसा इंसान बन जाएगा बंदगी के इस दर्जे पर जब फायदा हो जाता है तो फिर यह इंसान शैतान की जो है गुलामी से आजाद हो जाता है, चाहे वो दाखिली शैतान हो चाहे वो खारिजी शैतान हो। सारे अंबिया जो आए हैं, अंबिया के आने का मकसद ही यही है, इंसान को बंदे को शैतान से आजाद करना। लकद बासना फी कुल उम्मतिन रसूलन, खुदा कहता है कुरान में कि हमने हर कौम में एक रसूल भेजा है। काहे के लिए आने का मकसद क्या है उनका? अने अबुदुल्लाह वजतने बु शैतान, दो मकसद बल्कि एक ही मकसद कह लीजिए। मकसद यह है कि आने के बाद इंसान को अल्लाह का बंदा बना दे, जब वो अल्लाह का बंदा बन जाएगा तो शैतान की बंदगी से आजाद हो जाएगा। अने अबुदुल्लाह वजतने बु शैतान, वजतने बु शैतान अने अबुदुल्लाह का यह जो है नतीजा है, समरा है, दो चीज नहीं एक ही चीज है। जब अल्लाह के बंदे बन जाएंगे तो खुद ब खुद जो है वो शैतान की बंदगी से हम आजाद हो जाएंगे। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम का तआरुफ जब कुरान कराता है कि किस लिए नबी आए हैं, नबी के आने का मकसद जो बयान करता है, अल्लज़ीना यत्तबिऊना नबियल उम्मी अल्लज़ी यजिदूनहु मक्तूबन इंदहुम फित तौरात वल इंजील يأمرهم بالمعروف وينهاهم عن المنكر ويحل لهم الطيبات ويحرم عليهم الخبائث ويضع إصرهم والأغلال التي كانت عليهم। نبی کا کام کیا ہے؟ نبی کا کام ہے امر بالمعروف کرنا، نہیں عن المنکر کرنا۔ نبی کا کام ہے وہ ساری چیزیں جو انسان کی ترقی کی راہ میں فائدے مند ہیں ان کو حلال قرار دینا، اور وہ ساری چیزیں جو انسان کی ترقی کی راہ میں نقصان دہ ہو سکتی ہیں ان کو حرام قرار دینا۔ اور نبی کا کام کیا ہے؟ زنجیروں سے رہائی، اندرونی شیطانوں کی جو ہے زنجیروں سے بھی رہائی اور بیرونی شیطانوں کے زنجیروں سے بھی رہائی۔ انبیاء آزادی دلانے آئے ہیں۔ آزادی کیسے ملے گی؟ آزادی ملے گی اللہ کی بندگی میں داخل ہو جانے سے۔ تو اللہ کی بندگی میں داخل ہو جانے کا، اگر اللہ کے بندے بن گئے، خود کو عبد خدا تصور کر لیا، نتیجہ یہ ہوگا کہ شیطان داخلی سے بھی رہائی، شیطان باطنی سے رہائی۔ سارے بحرانوں کو جنم دینے والے یہی شیاطین تو ہیں۔ جتنا بھی بحران آج دنیا میں پایا جاتا ہے، چاہے یہ جو ہے سیاسی بحران ہو یا اقتصادی بحران ہو، کچھ لوگ کچھ لوگوں کی دولت پر قبضہ کیے بیٹھے ہیں، کچھ لوگ کچھ لوگوں کے یہ جو ہے مقدرات پر حاکم بنے بیٹھے ہیں، کیوں؟ سبب کیا ہے؟ اگر سیاسی بحران وجود میں آیا ہے، اگر اقتصادی بحران وجود میں، اگر اخلاقی بحران میں کہ دلدل میں انسان غرق ہوتا جا رہا ہے، وجہ صرف ایک ہے کہ انسان اللہ کی بندگی کے بجائے شیطان کی بندگی میں آ گیا ہے، چاہے وہ داخلی شیطان چاہے وہ خارجی شیطان۔ اگر انسان اللہ کی بندگی میں آ جائے تو ایک صفت جو، ایک فائدہ اور ایک اثر جو ہے اللہ کی بندگی کا، وہ ہے رہائی۔ دوسرا اثر، دوسری پہچان بندگی خدا کی جو قرآن بیان کرتا ہے، وہ ہے حسن قول، قول احسن۔ جو اللہ کے بندے ہوں گے نا، ان کی زبان اس وقت تک کھلے گی ہی نہیں جب تک وہ قول احسن کو نہ چن لیں۔ قل لعبادی، قل لعبادی یقول التی ہی احسن، اے میرے حبیب جو میرے بندے ہیں، میرے بندوں سے کہہ دو تمہیں اگر بولنا ہے تو جو سب سے بہتر ہے وہ بولنا ہے۔ یعنی جو بات کہنا ہے وہ بات سب سے بہتر ہو، بیان کرنے کا انداز سب سے بہتر ہو، اور بیان کرتے وقت اخلاقی فضائل کی رعایت سب سے بہتر انداز میں کی جائے۔ یعنی زبان کھولو تو بیہودہ باتیں زبان سے نہ نکلیں۔ اخبار باتیں بیہودہ ہوتی ہیں، بے ثمر ہوتی ہیں، تکلیف دہ ہوتی ہیں، اذیت ناک ہوتی ہیں، ایذا رسا ہوتی ہیں۔ غیبت کر رہے ہیں کسی کی، توہین کر رہے ہیں کسی کی، مذاق اڑا رہے ہیں کسی کا، بدنام کر رہے ہیں کسی کو۔ اللہ کا بندہ جو ہوتا ہے بندگی خدا میں آ جانے کے بعد، انسان کسی کا مذاق نہیں اڑاتا، بندگی خدا میں آ جانے کے بعد انسان پھر کسی پہ تہمت نہیں لگاتا، بندگی خدا میں آ جانے کے بعد پھر انسان جھوٹ نہیں بولتا، بندگی خدا میں آ جانے کے بعد انسان کسی پر کوئی بیجا الزام نہیں لگاتا، بندگی خدا میں آ جانے کے بعد انسان کی زبان سے جو چیز ادا ہوتی ہے صدق و صفا کے علاوہ کچھ نہیں ہوتا، محتوی کے لحاظ سے، مضمون کے لحاظ سے بہترین مضمون، اور طرز ادا میں بھی بہترین انداز۔ میں اکثر اس بات کو کہتا رہا، بہت سارے لوگ بات تو اچھی کرتے ہیں، انداز اچھا نہیں ہوتا۔ اچھی بات کہہ دینا کافی نہیں ہے، اچھی بات کو اچھے پیرائے میں، اچھے انداز میں۔ اتفاقا یہاں جو ہے مغرب میں اس پر بڑا زور دیا جاتا ہے، اندر کیا ہے اس سے مطلب نہیں، پیکنگ بڑی اچھی کرتے ہیں، سارا زور پیکنگ، اسلام میں پیکنگ پر بھی زور ہے اور پیکنگ کے اندر جو مال ہے اس پر بھی زور ہے، جو پیکنگ کے اندر مال ہے۔ ہم لوگ بعض دفعہ کیا کرتے ہیں، مال تو ہمارا بڑا اچھا ہوتا ہے، پیکنگ بڑی خراب ہوتی ہے، پیکنگ بڑی خراب ہوتی ہے، پیسے والے مارکیٹ میں وہ مال بک نہیں پاتا ہے۔ یہی حال ہمارے ساتھ ہے۔ آج اسلام لوگوں کی نگاہ میں کشش کیوں نہیں رکھتا، جاذبیت کیوں نہیں ہے؟ مضمون تو ہمارا بڑا اچھا ہے، پیکنگ ہماری بڑی خراب ہے۔ پیش کرنے کا انداز جو ہے ہمارا وہ بھونڈا انداز ہوتا ہے۔ قل لعبادی یقول التی ہی یقول التی احسن، میرے حبیب میرے بندوں سے کہہ دو جب بات کرو تو احسن قول، احسن بہترین بات کو بہترین انداز میں پیش کرو۔ سمجھانے کا انداز ایسا ہونا جس سے آپ بات کر رہے ہو سمجھ تو جائے۔ کبھی کبھی ہم کیا کرتے ہیں کہ اپنی علمی قابلیت کا اظہار ہمیں زیادہ مقصود ہے، مجبور سمجھے یا نہ سمجھے، یہ ہم ثابت کر دیں کہ ہم بہت قابل ہیں، مجمع نے کیا سمجھا، کیا حاصل کیا، اس سے مطلب نہیں ہے، یا مجمع کو اس طرح سے اپنے اختیار میں لے لے گی کہ جہاں مجمع کو جانا چاہیے، جس راستے پہ چلنا چاہیے، اس راستے پہ چلنے کے بجائے کہیں اور چلا گیا۔ اگر اللہ کی بندگی ہے تو مضمون بھی اچھا اور بیان کرنے کا انداز بھی اچھا ہی نہیں، بہترین، احسن۔ ظاہر سی بات ہے بندگی کے بھی یہ جو ہیں درجے ہوتے ہیں نا، تو بندگی کے جو جس درجے پر ہوگا اس کی گفتگو اتنی ہی اچھی ہوگی، انداز بیان اتنا ہی اچھا ہوگا، اور اخلاقیات کا لحاظ بھی اتنا ہی اچھا ہوگا۔ یہ گفتگو چاہے دوست سے کرو چاہے دشمن سے کرو فرق نہیں ہے، دوست سے بات کرو تو وہاں بھی اس کا خیال رکھو، دشمن سے بات کرو تو وہاں بھی اس کا خیال۔ پر افسوس یہ ہے کہ نہ ہم دوستوں کے ساتھ بات کرنے میں اس کا خیال رکھتے ہیں اور نہ دشمنوں کے ساتھ بات کرنے میں اس کا خیال رکھتے ہیں۔ ارے یہ تو دوست ہے، کچھ بھی کہہ دو مجھ سے، اب دوستوں کے ساتھ ادب احترام تھوڑی کیا جاتا ہے، نہیں یہ اسلامی نہیں ہے۔ ہوتا کیا ہے کہ آپ تو کبھی کبھی مذاق میں کوئی بات کہنا چاہ رہے ہیں، اس کو برا لگ جاتا ہے، یہی دوستی جو ہے دشمنی میں تبدیل ہو جاتی ہے، یہی دشمنی، یہی دوستی جو ہے دشمنی میں تبدیل۔ ارے اب گھر میں کیا ہے، بال بچوں سے کیا ہے بات کرنے میں، کیسے بھی کہہ دو، کیسے نہیں کہہ دو، ان سے بھی بات کرنا اگر ہے، اچھی بات کو اچھے پیرائے میں پیش کی جائے۔ آپ بہت سے گھروں کے اندر اگر جھگڑوں کے پیچھے جا کے دیکھیں، کوئی خاص بات نہیں تھی، بیوی نے شوہر سے کچھ کہا، شوہر نے بیوی سے کچھ کہا، کوئی خاص مقصد نہیں تھا، لیکن بے ڈھنگے انداز میں بات کہی گئی، صرف یہ سوچ کے تو اپنے ہیں۔ تو دوستوں کے ساتھ، اپنوں کے ساتھ بھی ہم قول احسن کا خیال نہیں رکھتے، اور پرایوں کا تو خیر کہیں نہیں کیا ہے۔ حتی اسلام کہتا ہے کہ دشمنوں سے بھی اگر بات کرنا ہے، اگر دشمنوں سے بھی بات کرنا ہے، اچھا ولو وہ برا انداز اختیار کریں۔ عجیب ہے، جنگ صفین ہو رہی ہے، جنگ صفین ہو رہی ہے، معاویہ کی فوجوں نے علی کی فوج والوں کو یہ جو ہے گالیاں دینا شروع کر دیا، یہ کہاں کس سے پیچھے تھے، انہوں نے بھی آپسی الٹ لی، انہوں نے بھی جو ہے وہ گالیاں دینا شروع کر دی، کہتے مولا کہ کیا ہو رہا ہے، کہا مولا وہ گالی دے رہے تھے، کہا وہ گالی دیتے ہیں تم ان کے احساس کیوں اپنا، ایاکم ان تکونوا سبابین، خبردار تمہارا شمار گالی دینے والوں میں نہیں ہونا چاہیے۔ ہمارے یہاں بعض لوگ گالی دینا عبادت سمجھتے ہیں نا، نہیں ان کو تو گالی دی جا سکتی ہے، اگر آپ اپنے جذبات کے مطابق کام کرنا چاہتے ہو بہرحال آپ آزاد ہیں، لیکن آپ اپنے کو اگر قرآن کا پابند سمجھتے ہیں، آپ اپنے کو اگر ائمہ کا پابند سمجھتے ہیں، نہ تعلیم قرآن یہ ہے نہیں نہ جو ہے سیرت اہل بیت یہ ہے. یاکم ان تکونوا سبابین، مولا کائنات فرما رہے ہیں. وہ دے رہے ہیں گالی، دینے دو ان کو. وہ اگر پست ہو گئے ہیں، ہم کیوں؟ یہ جو ہے پستی، ہم تو ان کو پستی سے باہر نکالنے کے لیے آئے ہیں، نہ کہ ان کے ساتھ خود بھی غرق ہو جائیں. ان کے ساتھ خود بھی غرق ہونے ہم نہیں آئے کہ انہوں نے ایسا کہا ہے. اکثر ہوتا ہے نا کہ کبھی کبھی ارے کوئی بیچارہ یہ گنہگار ہے، بہرحال ہر آدمی کسی کے ہاں کوئی کسی جو ہے گناہ میں جو ہے ابتلا ہے، کسی کے ہاں کسی کے ہاں کسی گناہ کا ابتلا ہے، بہرحال ہیں. کوئی یہ جو ہے نماز نہیں پڑھتا ہے، کوئی نماز تو پڑھتا ہے مگر غیبت کرتا ہے، کوئی روزہ نہیں رکھتا ہے، کوئی روزہ تو رکھتا ہے مگر جھوٹ بولتا ہے، کوئی حج نہیں کرتا ہے، کوئی حج تو کرتا ہے مگر تہمتیں لگاتا ہے. بہرحال معصوم تو یہ جو ہے گنے چنے ہی ہے نا. اگر کسی کو آپ نے کسی یہ جو برائی میں پایا ہے ملوث، فوراً اس کے کفر کا فتویٰ نہ دے دیں، فوراً اس کو جہنمی نہ بنا دیں. اس کی اصلاح کرنا آپ کی ذمہ داری ہے، فریضہ ہے اصلاح کرنا. برے کو جو ہے برائی کرتے ہوئے چھوڑ دینا آپ کو آپ کے لیے جائز نہیں ہے، ڈیوٹی ہے آپ کی، ذمہ داری ہے کہ اس کی اصلاح کریں. لیکن اصلاح کرتے وقت وہ طریقہ وہ انداز اپنائیں جو احسن ہو. گفتگو یقول لعبادی یقول التی احسن، احسن بات بھی اچھی اور بیان کرنے کا انداز بھی اچھا، بیان کرنے کا اسٹائل بھی اچھا ہونا چاہیے. ایک صلوات پڑھیں گے محمد و آل محمد. تو بحرانوں سے نجات اگر پانا ہے تو عباد الرحمن کی صف میں آ جاؤ. عبد اور عباد کا معنی آپ بن کے، کس کے بندے، کس کے عبد بننا ہے؟ اللہ کے عبد، رحمان کے عبد. لفظ اللہ نہیں آیا یہاں پر. آپ دیکھیں قرآن مجید وہ کتاب ہے جہاں ایک ایک لفظ کی اہمیت ہے. یاسین والقرآن الحکیم، ایک لفظ بھی قرآن میں ایسا نہیں ہے جس کو آپ چینج کر سکیں. اگر اس کے بجائے یہ لفظ رکھ دیتے تو بہتر تھا. قرآن کا چیلنج ہے اس سلسلے میں. بھائی انسانوں کے یہاں تو ہے نا، کتنا ہی بڑا ادیب ہو دوسرا ادیب کہہ سکتا اس لفظ کے بجائے یہ لفظ رکھ دیا جاتا تو دادا بہتر تھا. میں قرآن میں جو لفظ رکھا گیا ہے، عباد اللہ نہیں کہا گیا، عباد الرحمن. رحمان خدا کا نام ہے، خدا کے سینکڑوں نام ہے، سینکڑوں نام میں سے اسی کو کیوں چنا گیا؟ عباد الخالق کہہ دیتے، عباد القادر کہہ دیتے، عباد الغفور کہہ دیتے، عباد الستار کہہ دیتے. لفظ چنا گیا ہے عباد الرحمن. پھر رحمان کا معنی کیا اسے سمجھنے پھر خود بخود بات سمجھ میں آئے گی. عباد رحمان اور رحیم دو چیزوں سے بہت سنتے ہیں نا، اللہ کی دو صفت. قرآن کا آغاز کا ایسے ہوتا ہے بسم اللہ الرحمن الرحیم، اللہ کے نام سے کون سا اللہ؟ جو رحمان ہو. پہلے وہاں پر بھی پہلی صفت تمام صفتوں میں ڈھونڈ کے کون سی صفت لائے؟ رحمان. اس سے روح اسلام کا پتہ چلتا ہے. روح اسلام کیا ہے؟ اسلام کی روح یہ جو ہے رحمت و محبت ہے. رحمان امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ اسم خاص، رحمان اور رحیم کا فرق، دونوں کا معنی ایک نہیں ہے. رحمان خاص نام ہے لیکن اس کا معنی عام ہے، رحیم عام نام ہے لیکن اس کا معنی خاص ہے. کیا مطلب خاص اور عام کا؟ رحمان خاص نام، یعنی رحمان اللہ کا نام ہے، کوئی اور اپنا نام رحمان نہیں رکھ سکتا. عبد الرحمان تو کہہ سکتے ہیں، رحمان مخصوص ہے اللہ سے. البتہ رحیم کوئی اپنا نام رکھ سکتا ہے، ضروری نہیں کہ آپ عبد الرحیم کہیں، رحیم عام لفظ ہے. مگر رحمان خاص ہے، اللہ کا نام ہے. لیکن معنی کے لحاظ سے دونوں برعکس ہیں. رحمان یعنی اللہ رحمت کرنے والا، اس کی رحمت عام ہے. کافر کے لیے، مومن کے لیے، یہ جو ہے مشرک کے لیے، منافق کے لیے، سب کے لیے اللہ کی رحمت کا دروازہ کھلا ہے دنیا میں. دنیا میں. سورج جب چمکتا ہے تو اس میں مومنین کے لیے صرف نہیں چمکتا، ہوا جب چلتی ہے تو صرف مومنوں کو اس سے فائدہ نہیں پہنچتا، آکسیجن صرف مومنوں کے لیے نہیں ہے، پانی جب آسمان سے نازل ہوتا ہے فقط مومنوں کے گھر پہ نہیں برستا ہے. یہ وہ رحمتیں اللہ کی جو عام ہیں سب کے لیے ہے، جو کوئی بھی ہے سب کے لیے رحمت خدا عام. رحیم کا معنی بھی رحمت کے ہیں، لیکن یہ خاص رحمت ہے، یہ رحمت فقط مومنوں کو ملے گی آخرت میں. اب آخرت میں رحمت زیادہ، جو لوگ خدا کو رحمان و رحیم کہہ کر کے یہ جو ہے جرأت گناہ پیدا کرتا ہے، اللہ رحمان و رحیم ہے معاف کر دے گا، نہیں اس نے خود ہی کہہ دیا ہم رحمان ہیں دنیا میں سب کے لیے، لیکن آخرت میں ہم رحیم ہیں، پھر وہاں رحمان نہیں ہیں، آخرت میں ہم رحیم ہیں، اور رحیم ہیں خاص مومنوں کے لیے. لہذا اگر رحمت کی امید کوئی کرے تو وہاں پہ کون کرے گا؟ جو اللہ کے اطاعت گزار بندے ہیں وہ اللہ سے رحمت کی امید کر سکتے ہیں آخرت میں، دوسروں کو اللہ سے ہاں دنیا میں اللہ کی رحمت سب کے لیے ہے، پانی سب کے لیے، ہوا سب کے لیے، آکسیجن سب کے لیے، سورج سب کے لیے. قرآن کے ہر سورے کا آغاز اسی سے ہوتا ہے. 114 سورے ہیں نا قرآن میں، 114 سوروں میں سے 113 سورے قرآن مجید کے وہ ہیں جس کا آغاز ہوا ہے بسم اللہ الرحمن الرحیم. ایک سورہ فقط سورہ توبہ ہے، صرف ایک سورہ سورہ توبہ ہے جہاں پر بسم اللہ نہیں، کیونکہ سورہ توبہ بہرحال یہ انسانیت دشمنوں سے جنگ کی بات ہو رہی ہے، ظاہر سی بات وہاں پر رحمت کا کوئی ذکر کا کوئی محل نہیں رہ جاتا، لیکن اس کی تلافی کر دی گئی سورہ نمل میں، دو مرتبہ وہاں آ گیا. تو پورے قرآن میں 114 مرتبہ شروع کرتا ہوں میں اللہ کے نام سے جو رحمان و رحیم ہے، تمام صفات میں سے اللہ کی اس صفت کا انتخاب اس لیے کہ تاکہ دنیا کو پیغام دینا ہے. روح اسلام کیا ہے؟ روح اسلام محبت ہے، روح اسلام رحمت ہے، روح اسلام شفقت ہے بندوں کے ساتھ. غلط کہتے ہیں وہ کہتے ہیں روح اسلام دہشت گردی ہے، روح اسلام ٹیرورزم ہے، روح اسلام خشونت ہے. اگر روح اسلام یہ ہوتی تو پھر قرآن کا آغاز رحمان اور رحیم سے نہ ہوتا. بحرانوں سے بچنا ہے تو رحمان کے بندے بن جاؤ، یعنی جس طرح سے خدا کی رحمت دنیا میں سب کے لیے عام ہے، تمہاری رحمت کا بھی دروازہ سب پر کھلا ہونا چاہیے، تمہاری بھی رحمت کا دروازہ سب پہ کھلا ہونا چاہیے. اگر ایسا کوئی انسان بن جائے بحران دنیا میں باقی بچے گا؟ کوئی کسی کا حق مارے گا؟ پھر مرحلہ وہ ہوگا کہ اپنا دوسرے کا حق مارنا تو دور کی بات ہے، اپنا بھی حق قربان کرنے کو تیار ہو جائے گا. کل میں نے عرض کیا تھا نا، اشارہ کیا تھا صرف کہ مالی جہاد اسلام میں جو ہے اس کے چار مرحلے ہیں، چار مرحلے ہیں مالی جہاد کے. وہ پیسہ جو ہم نے کمایا ہے اپنے قوت بازو سے اس کی بات کر رہا ہوں. پہلا مرحلہ کیا تھا؟ خمس اور زکات کا، بتا یہ مرحلہ واجب مرحلہ ہے. اس مرحلے میں جب انسان اس سے جب پاس ہو گیا، اب انسان میں اتنا رشد آ گیا، اتنی ترقی آ گئی کہ اس کے اوپر ڈنڈا لے کے کھڑے ہونے کی ضرورت نہیں ہے. اب بقیہ مرحلوں کو خود بخود طے کرے گا، لہذا بقیہ مرحلوں کو اسلام نے واجب نہیں کیا ہے، یہ جو ہے مستحبات میں شامل کیا اس کو. پہلا مرحلہ خمس و زکات کا، تم نے کمایا ہے چونکہ تم رحمان کے بندے ہو نا، تو تم کو اپنے تک محدود نہیں رکھنا ہے، تمہاری رحمت کا دروازہ سب کے لیے کھلا ہونا چاہیے. تمہارا اگر پیٹ بھر گیا ہے، تمہارے پاس سیونگ ہے، تو سیونگ میں سے ان غریبوں کے لیے نکالو جو بھوکے ہیں. پہلا مرحلہ. دوسرا مرحلہ کیا ہے؟ انفاق کا مرحلہ ہے. انفاق کیا چیز ہے؟ قرآن میں جا بجا ہے نا، وہم ينفقون، انفاق کرو انفاق کرو انفاق کرو. ہم تو آئے اصحاب پیغمبر کے پاس، یا رسول اللہ خمس و زکات تو سمجھ لیا ہم نے، دے بھی رہے ہیں، یہ انفاق کیا چیز ہے؟ قرآن نے اس کا جواب دیا، یسألونک ماذا ينفقون، اے اللہ کے رسول یہ آپ سے پوچھتے ہیں کیا انفاق کریں. قل الآف، ان سے کہہ دے جو بھی تمہارے پاس ایکسٹرا ہے، اضافہ ہے وہ دے دو. کیا مطلب ایکسٹرا ہے اضافہ ہے دے دو؟ آپ کے گھر میں دو گاڑی ہیں، آپ کو ضرورت ایک کی ہے، ایک دے دیجئے. یہ خمس و زکات سے بات کیا درجہ ہے؟ وہاں کیا تھا؟ وہاں 100، اگر 100 کی سیونگ ہے، 100 میں سے 20-80 پھر بھی جیب میں بچا ہے، یا بچنا اچنا کچھ نہیں ہے. البتہ یہ مرحلہ واجب نے عرض کیا ہے، جب انسان کے اندر اتنا رشد آ گیا जब उसने समझ लिया कि ये दुनिया फानी है, ये दुनिया रहने वाली नहीं है, बाकी घर वो है जहां इंसान को थोड़े दिन रहना होता है ना, वहां की तैयारी कम होती है, जहां ज्यादा दिन रहना होता है। आप सफर पे जाते हैं, नहीं जाते हैं? सफर पे जाते हैं, होटल में भी रहते होंगे, कितना कमरा बुक कराते हैं होटल में? हा, एक कमरा। घर में कितने कमरे होते हैं? दो, तीन, चार, पांच, हद में हैसियत। हाँ, क्यों भाई, वहां पे एक कमरा क्यों बुक कराया? आपके तो यहां पर पांच कमरे थे घर, वहां पर कहना यार दो दिन तो रहना है, दो दिन तो रहना है, और यहां क्यों भाई? यहां तो 50 साल रहना है ना, तो दो दिन के लिए एक कमरा, 50 साल के लिए पांच कमरे। इस दुनिया में कितना दिन रहना है आपको? 50, 60, 100, इतने तो रहना है ना तकरीबन। यकीनन तो कुछ नहीं मालूम, शायद अगले लम्हे गए, अगले लम्हे बोलते बोलते मुंह जो खुला तो जो है बंद भी नहीं हुआ, बस सुलेमान नबी बेचारे खड़े खड़े चले गए, खड़े खड़े। नया महल बना था, उसका जायजा, सुलेमान की पाबंदी थी हमसे पहले कोई अंदर जाने ना पाए, कोई अंदर जाने ना पाए, पूरा पहरा लगा कोई नहीं आएगा। सुलेमान अंदर का देखा, एक साहब खड़े हुए, अरे तुम कैसे आ गए अंदर, तुम कौन हो? कहा मैं वो हूं जिसे पूछने की जरूरत नहीं पड़ती, मैं मतलब कुल मौत तुम्हें लेने आया हूं। बैठने भी नहीं दिया, वो असा लिए खड़े हैं, रूह निकाल के खड़े हुए हैं। अब जाहिर सी बात है असा क्या टेक है ना, इसलिए गिर भी नहीं रहे हैं। तो दीमक को अल्लाह ने हुक्म दिया, जाओ लकड़ी को खा जाओ। जब उसने अंदर से खोल कर दिया, खत्म हो गई, तो खुद ब खुद बैलेंस बिगड़ा, गिरे। सब लोगों को पता हुआ कि इनका इंतकाल हो गया। जब तो नबी का यह हाल है, तो हमारा आपका कहने ही क्या है। तो 50 साल, बहुत से बहुत 100 साल, वहां दो दिन रहना है एक कमरा, यहां 50 साल रहना है पांच कमरा, 50 साल के लिए पांच कमरा, और 50,000 साल के लिए कितना कमरा चाहिए? 50,000 साल के लिए, और 50 लाख साल के लिए, और 50 करोड़ साल के लिए, 50 अरब साल के लिए, 50 खरब साल के लिए। गिनतियां खत्म हो जाएंगी, वहां की जिंदगी ना खत्म होगी। तो जितना तैयारी यहां की करते हैं, उससे ज्यादा तैयारी वहां की होना चाहिए या नहीं? हर कोई अपना जायजा खुद लेके, वाकई हमने वहां की तैयारी कितनी की है, यहां की तैयारी कितनी करते हैं। यहां की तैयारी कम से कम 8 घंटा तो जॉब करते ही करते हैं, कम से कम, वरना ओवर टाइम वो अलग से। और जिनके पास कारोबार है उनका तो कहीं नहीं क्या, ये जो है मोबाइल जब से आ गया वहां तो घंटा ही खत्म हो गया है, अब तो 24 घंटे का 24 घंटा। तो बहरहाल पहला मरहला था, जो मरहला वाजिब जबरदस्ती खुम्स और ज़कात का मरहला, इस मरहले से हो गए पास, निकल गए थोड़ा, अब इंसान बन चुके हो, बंदगी रहमान में आ गए, अब थोड़ा सा अल्लाह की ये जो सिफत है रहमानियत की तजल्ली तुम्हारे अंदर भी आ चुकी है। अब दूसरी स्टेज दी गई इन्फाक, इन्फाक या जो एक्स्ट्रा है कुलिल आफ, तीसरा मरहला इसके बाद का भी है, परेशान हो जाएंगे अब क्या बचा है, अब तो दे चुके हैं, अब क्या बचा नहीं है, बचा है अभी। तीसरा मरहला है मुवासात का मरहला, जो शियों की पहचान है। इमाम जाफर सादिक अलैहिस्सलाम शियों की पहचान बताई है ना, उसमें एक पहचान है इम्तहिनु शियातना की, जहां बात है वो लंबी हदीस है, मैं एक टुकड़ा सिर्फ, वह इला अमवालिहिम कैफा मुवासातुहुम लिइख्वानिहिम फीमा अयदीहिम। अगर शियों को पहचानना है तो देखो कि जो भी माल उनके पास है, जो भी है, $5 है चाहे $5 करोड़, उसकी बहस नहीं है। आप कहिए हमारे पास तो है ही कुछ नहीं, बहुत से लोग कहते हैं हम पे तो हूं स्वाजिब ही नहीं होता, है ही नहीं, $1 भी नहीं बचता यार, एक सेंट भी तुम्हारे पास नहीं है, है क्यों नहीं है? बहरहाल जो भी उनके हाथों में देखो कि उसमें अपने भाइयों को शरीक करते हैं या नहीं, मुवासात का माना क्या है? इन्फाक का माना यह हो गया कि जो इजाफा है वो दे दो। मुवासात, हमने आज $100 कमाया है, $100 हमारी जरूरत है, बचेगा कुछ भी नहीं। इन्फाक यह है कि 200 कमाया, 100 खर्च हमारा खर्चा है, 100 सेविंग, सेविंग मत करो दे दो, इसका नाम इन्फाक है। ये जो मुवासात क्या है, $100 है ही हमारी जरूरत, आमदनी भी $100, हमारा खर्च भी $100, सेविंग नाम की कोई चीज नहीं है। बगल में हमारा भाई भी गरीब है, हम भी भूखे हैं, भाई भी भूखा है, एक ही रोटी हमारे पास है, एक ही रोटी में हमारा पेट भरे, क्या करें? इस्लाम कहता है ये जो है मुवासात करो, आधी तुम खा लो आधी वो खा ले, उसकी भूख में तुम शरीक हो जाओ और तुम्हारी ये जो है सेरी में वो शरीक हो जाए। और चौथा मरहला है ईसार का, इन्फाक आम मुसलमानों के लिए है, मवासात शियों की पहचान, चौथा मरहला। अलबत्ता इसमें अहले बैत के सवा कोई नजर नहीं आता, अहले बैत ही नजर आते चौथे मरहले पर। चौथा मरहला ईसार का मरहला है। ईसार क्या होता है? एक रोटी हमारे पास है, हमारी भूख एक रोटी की है, हमारे पास दूसरा आदमी बैठा है वो भी जो है भूखा है, हुआ करे भूखा, हमसे क्या मतलब, हमसे क्या मतलब, हम खुद खाते हैं नहीं। ये जो मुवासात किया था आधी दे दो, ईसार किया है पूरी दे दो, तुम खाओ हम भूखे रहेंगे। वयुसरूना अला अनफुसिहिम वलौ काना बिहिम खसासा, अल्लाह के कुछ बंदे ऐसे हैं कि खुद मोहताज हैं लेकिन अपनी हाजत को किनारे लगा देते हैं, दूसरे को अपने ऊपर मुकद्दम करते हैं। एक शख्स, यह आयत जो नाजिल हुई है क्यों नाजिल हुई है, इसका ये जो है शान, ये जो है नुजूल क्या है, पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक शख्स आया, आने के बाद हुजूर से कहता है कि हुजूर मैं परदेसी हूं, रहने के लिए घर नहीं है, खाने के लिए रोटी नहीं है, कुछ नहीं है। पैगंबर ने फौरन आवाज दी, कौन है जो इसको आज की शब अपना ये जो है मेहमान रखे? मौला कायनात ने कहा आना या रसूलल्लाह, मैं। मौला लेकर के मेहमान को घर चले गए। जाहिर सी बात है, अली का घर है हमारा, आपका घर नहीं है, ये जो है फ्रीजर में एक हफ्ते का स्टॉक रखा हुआ है, ये वो घर नहीं है, फ्रीजर से निकालेंगे ये जो है माइक्रोवेव में रखेंगे, गर्म करके खाना पेश कर देंगे, ये घर वो है जहां हमेशा फाका ही फाका नजर आता है। आए घर पर, आके जनाब फातिमा जहरा सलामुल्लाह अलैहा से फरमाते हैं, मौला फातिमा मेहमान लाया हूं, है घर में कुछ? मासूमा ने कासा लाके रख दिया कि ये है, ये है, जहां इसमें फजीलत अली की है वहीं फजीलत मासूमा की भी है, मेहमान ला के देखिए घर, फिर आपको यहां में फातिमा की अजमत मालूम हो, कोई एतराज नहीं। क्या लेके चले? आपको तो मालूम है हमारे घर का हाल क्या, अभी पूछना है घर में कुछ, लाके रखे रखा था कुछ घर में आपने? नहीं, कहीं कुछ नहीं, कुछ नहीं, एक लफ्ज नहीं, एक लफ्ज नहीं। फातिमा अपने साथ मेहमान लाया हूं, घर में कुछ खाने के लिए एक कासा लाके बीबी ने सामने रख दिया, सही है, अभी ना बच्चों ने खाना खाया है ना मैंने खाना खाया और आप तो अभी चले ही आ रहे हैं, ऐसा कीजिए कि आप और मेहमान दोनों खाना खा ले, मैं बच्चों को बला फुसला के सुला दूंगी, खुद भी नहीं खाऊंगी, आप मेहमान के साथ बैठ जाइए, मेहमान अब आया है। मौला ने खाने को देखा, खाना इतना है कि एक ही आदमी का पेट भर सकता है, दोनों अगर बैठ जाएंगे तो दोनों भूखे रह जाएंगे, एक ही का पेट भर सकता, बड़ा मेहमान जो है मुकद्दम है हमारे ऊपर। अच्छा, मुश्किल यह है कि अगर मेहमान के आगे खाना रख दें और अली ना बैठे दस्तरखान पर, खाना ना खाएं तो मेहमान को एहसास हो जाएगा ना, तो जानता है कि हमारे साथी तो आ रहे हैं ना, ये तो वही करते मस्जिद में थे, खाना तो खाया नहीं इन्होंने, उसे यह एहसास हो जाएगा कि मेरी वजह से ये भूखे रह गए। तो जिस्म का पेट तो भर जाएगा मगर रूह का पेट भूखा रह जाएगा, शर्मिंदगी होगी ना, ये घराना वो है किसी को देता है तो शर्मिंदा नहीं होने देता उसको। जिस्म का पेट भी भरना है, रूह का पेट भी भरना है। मौला जनाब फातिमा सलामुल्लाह अलैहा से कहते हैं कि ऐसा करो कि मैं चिराग को किसी बहाने से ये जो है गुल किए देता हूं, ये जो है बुझा देता हूं, तुम उस वक्त तक जला के मत देना जब तक खाना खत्म ना हो जाए। घर के अंदर अंधेरा हो, इतना ही है कि दूसरे की शक्ल देख रहे हैं, कोई स्वादे कोई चीज नजर नहीं आ रही है। दस्तरखान मौला ने ये जो ला करके बिछा दिया, वो कासा जिसमें खाना था वो मेहमान के आगे ला के रख दिया और एक खाली कासा अपने सामने रख लिया। उसके बाद कहा बिस्मिल्लाह। मौला कासे में हाथ डाल रहे हैं, दहन की तरफ ले जा रहे हैं। वो समझ रहा है कि अली भी खा रहे हैं, वो भी खा रहा, आराम से खा रहा है। खाना खत्म हो गया, दस्तरखान सिमट गया, बीबी ने चिराग ला के दे दिया, चिराग जला, रोशनी हुई। अभी घर में रोशनी हुई भी ना थी कि दफा दरवाजे पे दक्कुल बाब हो रहा है। मौला ने जाकर दरवाजा खोला तो क्या देखा कि पैगंबर इस्लाम दरवाजे पे खड़े हुए हैं। अली, आज इस घर में क्या हो रहा है, आज इस घर में क्या हो रहा है? अरे अभी अभी जिब्राइल नाजिल हुए हैं, ये आयत नेक नाजिल हुए को यू से रोना आला अनफुसहिम वलौ कान बिहिम खसासा। हमारे बंदे कुछ ऐसे भी हैं कि अपनी जरूरियात को पसे पुश डाल करके दूसरों को अपने ऊपर मुकदम रखते हैं। अजीजो, मोमिन वो है जो कुरान नाजिल होने के बाद उसके मुताबिक अमल करता है। अमीरुल मोमिन उस हस्ती का नाम है, अली अमल करते हैं, कुरान की आयतें नाजिल होती रहती हैं। सलावत पढ़ेंगे मोहम्मद वाले मोहम्मद पर। तो इबादुर रहमान, रहमान कौन है? जिसका दर रहमत सब पे खुला हुआ है। मोमिन हो, काफिर हो, मुनाफिक हो, अपना हो, पराया हो, दुश्मन हो, दीदार हो, ये जो है गुनहगार हो, कोई भी हो, दरवाजा रहमत हमारा सबके लिए खुला है। अगर गलत रास्ते पर है उसकी हिदायत करेंगे, बताएंगे, क्योंकि ये भी रहमत का तकाजा है ना, ये भी तकाजा है, रहमत है, तकाजा है, मोहब्बत है। कोई बच्चा कुएं में गिर रहा है तो उसे छोड़ देना मोहब्बत नहीं है, पकड़ लेना मोहब्बत है, उसे पकड़ लेना, चाहे वो कितना ही नाराज हो, कितना ही खफा हो। कोई इंसान छत पे जाके कूदने का इरादा रख रहा है, ये जो खुदकुशी करना चाहता है, उसे छोड़ देना अपने हाल पर, ये मोहब्बत है या पकड़ लेना मोहब्बत है? अगर कोई जो है बुरे रास्ते में, अगर बुरे को रोकेंगे भी तो प्यार से रोकेंगे, इस तरह से रोकेंगे कि हमारा कहना उस पर असर कर जाए, ऐसा ना हो कि हमारे कहने के बिना वो गुनाह नहीं करता तो दिल में और करने लगेगा, यह अंदाज ना हो। इबादुर रहमान, हम रहमान के बंदे हैं, ये रूह है इस्लाम है मोहब्बत। आज इस इस्लाम पर इल्जाम लगाया जाता है कि इस्लाम जो है वो दहशतगर्दी का दीन है, टेरोरिज्म का दीन। अलबत्ता हमारे कुछ नादान मुसलमान या ये जो है घुसपैठिए मुसलमान, कुछ वो हैं जो नादान हैं, जानते नहीं कि दीन क्या है, कुछ वो हैं कि जो कि असलन वो इस्लाम में दाखिल ही नहीं, उनको दाखिल किया गया है, इस्लाम दुश्मनों ने उनको ईजाद किया है ताकि वो ऐसी हरकतें करें जिससे इस्लाम बदनाम हो। बार दफा नादान दोस्त ऐसे कर जाते हैं हरकतें, अपने ख्याल में वो इस्लाम के लिए इस्लाम की खिदमत करना चाहते हैं, खिदमत के बजाय ये जो है नुकसान पहुंचा देते हैं। तालिबान और अलकायदा का इस्लाम अगर आप देखेंगे तो इस इस्लाम से क्या उसका रब्त है? इबादुर रहमान ऐसे ही होते हैं, मासूम शिरखार बच्चों का जो है गला काट करके उनकी फिल्म बना करके पूरी दुनिया में दिखाना, इसको तो मैं ये जो है नादानी भी नहीं मानता, ये वही जो है आग घुसपैठिए हैं। कौन नहीं जानता कि अलकायदा को किसने बनाया? लेकिन छुपी बात किसी से है, किसने बनाया तालिबान को? तालिबान और अलकायदा को खुद बनाया और फिर उसके बाद उनकी हरकतों को इस्लाम की तरफ जोड़ करके इस्लाम पर इल्जाम लगाया जाता है कि इस्लाम दहशतगर्दी का दीन है, टेरोरिज्म का दीन है। अरे भाई, जहां आगाज ही जो है रहमान से हो रहा है, जिस नबी को भेजा गया तो नबी का तारुफ यह कराया जाता है, मार सलना का इल्ला रहमतन लिल आलमीन। हमने इस पैगंबर को रहमत बना के भेजा, किसके लिए रहमत? फकत शियों के लिए? साहिबान ईमान, लिल आलमीन, पूरी दुनिया के लिए रहमत बना के भेजा गया है। ये इतना पैकर रहमत नबी बना के आया है कि अवीदुन अलैहिम अनितुम, जब तुम्हें गुमराही में ये नबी देखता है तो तड़प जाता है, गुनाह तुम करते हो तड़पता ये नबी है, कुफ्र और शिर्क के दलदल में तुम गर्क हो, जहन्नम की तरफ तुम आगे बढ़ रहे हो, बेचैन ये नबी होता है। कुरान कहता है लअल्लका बाखिउ नफ्सक अल्लाह यकूनू मोमिनीन, है मेरे नबी अगर ये ईमान नहीं लाते तो क्या आप अपने को हलाक कर देंगे इनके पीछे। पैगंबर नहीं चाहते कि अबू जहल जहन्नम में चला जाए, पैगंबर नहीं चाहते अबू लहब जहन्नम में चला जाए, पैगंबर नहीं चाहते अबू सुफियान जहन्नम में चला जाए। कितने ही पैगंबर को अजियतें दे, कितने ही तकलीफ पहुंचाए, दुश्मन के लिए भी पैगंबर नहीं चाहते कि वो जहन्नम में चला जाए। लेकिन ऐसे बात जहन्नम में जाने का और न जाने का रास्ता है ना, पैगंबर इतने ही तो कर सकते थे कि वो रास्ता इन्हें बता दे जो जहन्नम से इनको जो है बचा ले जाए। अब न जाए, खुदा कहता है कि इनका ला तहदी मन अहबाबता, पैगंबर आप जिसको जिसको चाहे उसकी हिदायत तो नहीं कर सकते, आपका काम कह देना है मालैना इल्लल बलाग, माने ना माने वो उनकी जिम्मेदारी है। लेकिन इतना मोहब्बत भरा दिल था पैगंबर का, इतना मोहब्बत भरा दिल था अमीरुल मोमिनीन का, तलब जाते थे अली किसी ऐसे इंसान को देख करके जो गुमराही के रास्ते पर जा रहा है। जंग जमल जब छिड़ी गई है, मौलाए कायनात की पूरी कोशिश यह है कि जंग जमल न होने पाए, बसरे पर हमला करके गवर्नर जो मौला का है उसको तकलीफें दी गई, अजियतें दी गई, बैतुल माल लूट लिया गया, उसके बाद भी मौला चाहते कि इनसे जंग न करें। रहमत देखिए, फिर भी समझा रहे हैं कि जंग न हो, फिर भी समझा रहे मना कर रहे जंग न हो। मौलाए कायनात है बिल्कुल, वो लोग मान बिल्कुल जंग तय हो गई, जंग होने सामने आमने सामने फौजें खड़ी, सफारा हो गई। उस वक्त भी मौला ने कोशिश की इत्मामे हुज्जत के तौर पर अपने लश्कर में आवाज दी, है कोई जो इनके सामने जाए, मुमकिन है हमारी बात ना, आखिर बार दफा हो जाता है ना इंसान को, बाद लोगों से यह जिद हो जाती है, ये जो कुछ भी कहेंगे नहीं मानेंगे, कभी कभी होता है ना, चलो भाई किसी ऐसे आदमी से कहलाओ शायद उसकी बात मान जाए, हमारी बात नहीं मानते ना सही, शायद उनकी बात मान जाए, हमारी बात नहीं मान रहे, कोई है तुम में से जो कुरान लेके इनके दरमियान में जाए, कुरान को गवाह करार दे, बीच में हकम कुरान को करार दे के आओ, आकर के फैसला कर लो। अली का चाहने वाला खड़ा, मौला मैं हूं, मैं जाऊंगा। क्या तुम अंजाम पहले से ये जो है बता दे, कोई आसान काम नहीं है, बहुत मुश्किल काम है, ये लोग बड़े शकी हैं, जिंदा बच के आने का इम्कान बहुत कम है तुम्हारे। क्या मौला कोई बात नहीं, ये अगर जहन्नम में जाने से बच जाते हैं तो मैं अपनी जान देने को तैयार हूं। रहमत देखें इस्लाम की, अगर मेरी वजह से नजात के कोई इनका इंतजाम हो सकता है मैं तैयार हूं। कुरान लिया लेकर के दोनों फौजों के दरमियान आगे खड़ा हो गया, अरे क्यों आपस में खून रेजी करते हो, क्यों खून बहाते हो, एक दूसरे के खून के प्यासे क्यों बने हुए हो, ये किताब है खुदा हमारे तुम्हारे दरमियान में, इसे तुम भी मानते हो ना, हम भी मानते हैं, आओ किताब है खुदा जो फैसला करे उसे मान लो। कुरान नातिक की बात हो तुम नहीं सुन रहे हो, कम से कम कुरान सामिती की बात सुन लो। जैसे ही आवाज उठी एक दफा एक शकी आगे बढ़ा, उसने दाहिने हाथ में कुरान लिए हुए थे, दाहिने हाथ पे तलवार का वार किया, हाथ कट गया। मौला के सहाबी ने कुरान को बाएं हाथ से पकड़ लिया, तलवार का वार हुआ, बायां हाथ भी कट गया। इस सहाबी ने कुरान को जल्दी से दांतों से पकड़ लिया, तीरों की बारिश करके उसको शहीद कर दिया गया। बिल्कुल करबला वाला मंजर है जंगे सिफिन में। अब जंग हुई, हमला उन्होंने किया, हमला किया तो बहरहाल दफा तो करना ही है, जंग हुई, जबल वालों को शिकस्त हुई, शिकस्त के आसार पहले से भी जाहिर थे, मौला जानते थे शिकस्त इनकी होगी। मौला सुलह की कोशिश इसलिए नहीं कर रहे थे कि अपनी ताकत में शक था, आमतौर से सुलह की कोशिश वही करते हैं जिनको अपनी कमजोरी का एहसास होता है, ताकतवर तो बिल्कुल ताकत के जो है नशे में चूर रहते हैं ना, बाद में मालूम जब होता है कि नहीं 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 तो हम कमजोर पड़ रहे हैं तो अब सुलह सुलह की आवाज बुलंद करते हैं, जंगबंदी जंगबंदी जंगबंदी, शुरू में तो हमला कर बैठते हैं ना, जब देखते नहीं अब ताबे ये जो है मुकावमत नहीं है तब सुलह की आवाज है। मौला तो जानते थे कि अंजाम क्या होगा, पता था, मौला की ताकत ज्यादा थी, फौज ज्यादा थी, शिकस्त हो गई, वहां पर मारे गए, जंग खत्म हो गई। जंग खत्म हो जाने के बाद आमतौर से फौजी कमांडर क्या करता है, जो मुल्क जो है वो जीतता है वो क्या करता है, खुशियां मनाई जाती हैं ना, शादियाने बजते हैं, ये जो है मिठाइयां बांटी जाती हैं, जश्न मनाया जाता है, मगर अजब ये इस्लाम का कमांडर है, यहां ना खुशी मनाई गई, काहे की खुशी, इतने सारे लोग जहन्नम में चले गए इसी खुशी। मौला आते हैं, मकतूली ने जंग के सरहाने बैठ करके रोना शुरू कर दिया, क्यों जहन्नम में चले गए, क्यों जहन्नम में चले गए। यह है रहमानियत, इस्लाम की रहमानियत, यह है इस्लाम की मोहब्बत। इस दीन को शर्म नहीं आती कहते हुए कि यह जो है दहशतगर्दी का दीन है, टेररिज्म का दीन है। तुमने दीन को तालिबान के जरिए से सीखना है, अलकायदा से सीखना है, तुम्हें नहीं मालूम है कि एक हुसैन इब्ने अली भी है, तुम्हें नहीं मालूम है कि एक अली इब्ने अबी तालिब भी है, क्या तुम इन शख्सियतों से आगाह नहीं हो, तुम वाकिफ, तुम जानते नहीं हो। यारिफूनहु कमा यारिफूना अबनाअहुम, कुरान कहता है जो इस्लाम मुखालिफ अफराद उनके बारे में, ये पैगंबर इस्लाम को अपने बच्चों की तरह पहचानते थे। इंसान अपने बच्चों को पहचानने में गलती नहीं करता, 10,000 का मजमा भी हो अपने बच्चे को पहचान लेता है, 10,000 बच्चे कहीं बैठे हुए हैं, कहा जाए अपने बच्चे को आप पहचान लीजिए, गलती करेंगे। इस तरह से पैगंबर को पहचानते थे, जान के अनजान बनते हैं, जान के अनजान बनते हैं। इमाम हुसैन करबला में आखिर तक समझाते रहे, क्या को समझा रहे थे, हबीब ने मजाहिर की शहादत के बाद खत्म कर दिया होता किस्सा, अब नहीं समझाएंगे, जाओ जहन्नम में, मेरे बचपन के दोस्त को मार दिया। हबीब की शहादत के बाद भी समझा रहे हैं, और मोहम्मद का जनाजा आ गया उसके बाद भी समझा रहे हैं, कासिम की लाश घोड़ों से पामाल हो गई फिर भी समझा रहे हैं, अब्बास के शाने कलम हो गए फिर भी समझा रहे हैं, अली अकबर के सीने पर बर्छी लग गई फिर भी समझा रहे हैं, अली असगर का नन्हा सा गला छिद गया फिर भी समझा रहे, क्यों समझा रहे हैं, काहे के लिए क्यों समझा रहे हैं, इसलिए समझा रहे जंग से बाद आ जाए हुसैन की जान बच जाए। अब हुसैन में जीने की उमंग बाकी रह गई थी, अब्बास की कमर, अब्बास की शहादत से कमर टूट चुकी थी, अली अकबर की शहादत के बाद दुनिया निगाहों के सामने अंधेरी हो चुकी थी, अब हुसैन को जीने की उमंग नहीं रह गई है, लेकिन आखिरी लम्हे तक हुसैन कोशिश कर रहे हैं, अब भी सुधर जाओ, अब भी मौका है। यानी जिन्होंने अली अकबर के सीने पर नैजा मारा है उनके लिए भी हमारे दिल में अभी जगह मौजूद है, अगर अब भी राह रास्ते आ जाओ तो हम चाहते हैं तुम अब भी जहन्नम में जाने से बच जाओ। इतनी मोहब्बत है इंसानों से, इतनी शफकत है इंसानों से, यह रहमानियत खुदा का मजहर है हुसैन की शक्ल में। शकी थे वो जिन्होंने इस मौके से फायदा नहीं उठाया, वरना हुसैन अपनी जिंदगी बचाने के लिए सब कुछ नहीं कर रहे थे, हुसैन तो तैयार थे, पहले ही कह चुके थे इन काना दीन मुहम्मद लम यस्तकीम इल्ला बिकत्ली फया सयूफ खुज़ीनी, अगर नाना के दीन की बका का इन्हिसार इस बात पर है कि मेरी जान चली जाए तो ये तलवारों आगे बढ़ो, मेरे टुकड़े टुकड़े कर डालो। इतना ही नहीं, हुसैन तो पहले से यह भी फैसला करके आए थे कि जान ही नहीं, अगर बकाए दीन खुदा के लिए वो कुर्बानी भी देना पड़ जाए जिसको सोच करके इमाम सज्जाद तड़प जाया करते थे। कल मैंने इशारा किया था ना कि इमाम ज़माना इस मुसीबत पर खून के आंसू रोते हैं, तड़प जाया करते थे इमाम सज्जाद, सोच के तड़प जाया करते, तसव्वुर करके तड़प जाया करते थे। शाम से आजादी के बाद जब तक इमाम जिंदा रहे हैं, सुबह शाम बाबा का मातम ही तो करते थे, आंसू ही तो बहाया करते थे। एक दिन मिनहाल आते हैं, आने के बाद कहते मौला कब तक रोइएगा, कब तक आंसू बहाइएगा, बहुत दिन हो गया, बहुत जमाना गुजर गया। इमाम कहते भाई तुमने इंसाफ नहीं किया मेरे साथ, अरे याकूब का एक बेटा यूसुफ उनकी निगाहों से सिर्फ ओझल हो गया था, याकूब जानते थे कि यूसुफ जिंदा है, फकत निगाहों से ओझल हो गए थे। कुरान के लफ्ज इतना रोए, इतना रोए, वब्यज्जत ऐनाह, उनकी आंखें सफेद हो गई, अरे हमारे 18 यूसुफ हमारी निगाहों के सामने तहे तेह कर दिए गए, तुम कहते हो कब तक रोइएगा। मिनहाल जवाब देते मौला शहादत तो आपके खानदान की मीरास है, राह खुदा में कत्ल हो जाना तो आपका इफ्तिखार है। एक दफा इमाम तड़प के कहते थे मिनहाल तुमने सच कहा, शहादत हमारे खानदान की मीरास, राह खुदा में कत्ल हो जाना हमारा इफ्तिखार। लेकिन क्या मां बहनों का बरहना सर कूफा और शाम के बाजार में फिराया जाना भी हमारा इफ्तिखार? अजरकुम अल्लाह, ये बड़ी अजीब मंजिल थी कूफा और शाम की। इमाम एक शेर में फरमाते हैं कि उकाद ज़लील फी दमिश्क कअन्नी अब्द मिन अज़ंज गाब अन्हु नसीरु। अरे शाम में हमें इस तरह से फिराया जा रहा था जैसे कोई हबशी गुलाम हो जिसका आका गायब हो गया हो। जो बर्ताव लावारिस हबशी गुलामों के साथ किया जाता है वो बर्ताव हमारे साथ किया जा रहा था। लेकिन हुसैन इब्ने अली जानते थे कि ये होगा, उसके बावजूद अपने हमरा इन बीबियों को लेकर के आए थे। जिस वक्त मदीने से चल रहे थे, मोहम्मद हनफिया और दीगर लोगों ने जब कहा था आप कहां जा रहे हैं, ऐसे ऐसे हालात हो, मानने का मुझे पता है मेरा अंजाम क्या होगा, मैं जानता हूं मैं शहीद कर दिए जाऊंगा, अब्बास शहीद होंगे, अली अकबर शहीद होंगे, सब मारे जाएंगे। तो मोहम्मद हनफिया ने कहा भैया जब आप जानते हैं कि ये सब होगा तो आप बीबियों को किसके सहारे लेकर के जा रहे हैं, इनको आप मदीने में छोड़ दें, हम इनकी हिफाजत करेंगे, हम इनकी देखरेख करेंगे। ऐसा नहीं है कि हुसैन को मोहम्मद हनफिया पर भरोसा नहीं, बड़ा भरोसा है। भरोसा न होता तो जो है वसीयतनामा करबला, वसीयतनामा इंकलाब करबला मोहम्मद हनफिया के हवाले न करते हुसैन, वसी बना करके अपना गए हैं हुसैन। मोहम्मद हनफिया को वही जवाब दिया है जो रसूल खुदा ने जवाब दिया था, जब हुसैन रुखसत आखिर के लिए नाना के मजार पे गए हैं, कब्र से लिपट करके रोते रोते हुसैन को गश आ गया, ख्वाब में नाना को देखा तो नाना से कहते नाना कि आपकी कब्र में थोड़ी सी जगह हुसैन के लिए नहीं है। नहीं बेटा नहीं, इस वक्त तुम्हारी जिम्मेदारी कुछ और है, इन्नल्लाह शायरा का कतीला, मेरे लाल हुसैन तुम्हारी शहादत के बगैर मेरा दीन बाकी न बचेगा, बशियत इलाही यही है कि तुम करबला जाओ। यही जवाब इमाम मोहम्मद हनफिया को देते, भैया इन्नल्लाह शायरा हुन्ना सवाया, मेरे भाई भैया अरे मेरी बहनों की असीरी के बगैर मेरा दीन नाना का दीन बाकी न बच सकेगा, भैया नाना के दीन की बका के लिए मुझे अपना सर देना है और मेरी कुर्बानी के पैगाम को पहचाने के लिए ज़ैनब को अपनी चादर कुर्बान करना पड़ेगी। अल्लाहु अकबर, अगर ज़ैनब ना आई होती हुसैन के साथ, अगर सकीना ना आई होती हुसैन के साथ, अगर उम्मे कुलसूम और रवाब ना आई होती हुसैन के साथ, तो किसी को पता भी ना चलता कि करबला में कौन मारा गया और क्यों मारा गया। ऐसा प्रोपेगेंडा बनी मैया का था, हर तरफ यह फैला है करबला में खारजी मारा गया, खारजी मारा गया। दूर दराज के शहरों की बात तो छोड़िए, कूफा जो करबला से मिला हुआ शहर है, जो लोग ज्यारत कर आए जानते हैं 70-75 किलोमीटर का कुल फासला है करबला और कूफे के दरमियान। कूफा बेखबर है कि करबला में जो मारा गया वो कौन मारा गया। आम खबर यही है कूफे में कि खारजी अलयाज़ु बिल्लाह मारा गया है। चनांचे रावी कहता है मैं हज करके पलट रहा था, रास्ते में मेरा गुजर कूफे से हुआ, जब मैं कूफा पहुंचा तो मैंने क्या देखा कि शहर की दुकानें बंद हैं, सजाए जा रहे हैं बाजार, लोग नए नए कपड़े पहने हैं, खुशी के आसार आया हैं। मैं कूफे का रहने वाला तो न था मगर कूफे के हालात से आगाह जरूर था, मुझे मालूम था कि आज वो ईद का दिन नहीं है, आज इनका कोई खुशी का दिन नहीं, फिर खुशी कैसी? कहता है मैंने एक से पूछ ही लिया कि खुशी का सबब क्या है, उसने कहा तुम्हें नहीं मालूम करबला में अलयाज़ु बिल्लाह एक खारजी मारा गया है। राकिब दोषे रसूल नहीं, फातिमा जहरा की आगोश का पाला नहीं, अली मुर्तजा का लख्त जिगर नहीं, है खारजी मारा गया है। उसके खानदान वाले असीर करके लाए जा रहे हैं, उसी के तमाशे की तैयारी कर रहे हैं। वो कहता है मैं भी खड़ा हो गया कि देखूं कौन है कहां के रहने वाले हैं। अचानक गुल हुआ कि काफिला दाखिल हो रहा है, अब जो मैंने सर उठाया तो क्या देखा, काफिले में आगे आगे कुछ नैजे हैं, नैजों के ऊपर कुछ सर बुलंद हैं। अब जो मैंने चेहरों को गौर से देखा, अजब चेहरे हैं, कितना नूर बरस रहा है,
اتنے نورانی چہرے اور کہتے ہیں یہ خارجی، یہ کیسے خارجی ہیں جن کے چہرے سے اتنا نور برس رہا ہے؟ ابھی وہ اسی تصور میں تھا، کہتا ہے میں نے ایک دفعہ دیکھا کچھ اونٹ شہر میں داخل ہو رہے ہیں، اونٹ پر محمل نہیں ہے، کجاوا نہیں ہے، کچھ سر برہنہ خواتین بیٹھی ہوئی ہیں جن کے بازوؤں میں رسیاں بندھی ہوئی ہیں، جن کی آغوش میں چھوٹے چھوٹے بچے ہیں، بچے اتنے بھوکھے ہیں کہ ان کا چہرہ زرد ہو گیا ہے، اتنے پیاسے ہیں کہ ہوٹوں پہ پپڑیاں جم گئی ہیں۔ ارے مظلومیت کا یہ عالم کوفے کی عورتوں سے دیکھا نہ گیا، اپنے گھر میں گئی، صدقے کا خرما لائی، لا کے بچوں کو دینا چاہا۔ راوی کہتا ہے میں نے دیکھا بیویوں میں سے ایک بیوی کھڑی ہوئی، اے کوفے والیوں ان صدقت علینا حرام، ارے ہمیں صدقہ نہ دو، ہم پہ صدقہ حرام ہے۔ کوفے کی عورتوں نے کہا بیویوں ہم نے بڑے اسیر دیکھے ہیں، تم جیسے شریف نہ دیکھے، بھوک کا یہ عالم ہے چہرہ زرد ہو گیا ہے، پیاس کا یہ عالم ہے ہوٹوں پہ پپڑیاں جمی ہیں، اور شرافت کا یہ عالم ہے ہم صدقہ نہ کھائیں گے۔ من ایل و سارا انتنا، ارے تم لوگ کہاں کی رہنے والی ہو؟ انہیں بیوی کے پاس سر پیٹ کے کہا نہنو من و سارا آل محمد، ارے ہمارا تعلق خاندان نبوت سے ہے، میں رسول کی نواسی زینب ہوں، دونوں کے نیزہ پہ رسول کے نواسے حسین کا اثر ہے۔
الا لعنت اللہ علی قوم الظالمین وسیعلم الذین ظلموا ای منقلب ینقلبون۔ بار الہ واسطہ ہے محمد و آل محمد کا، ہماری اس مختصر سی عبادت کو قبول فرما، پالے والے صدقے میں اہل بیت اطہار کے ہمیں توفیق عنایت فرما کہ ہمارا شمار عباد الرحمن میں ہو جائے۔ بار الہ ہمیں شیطان نفس اور ابلیس کی غلامی سے رہائی عنایت فرما۔ بار الہ جو جملہ ہمارے دہن سے نکلے وہ قول احسن کا نمونہ ہو۔ پالنے والے رحمانی اپنی رحمانیت کی تجلی ہمارے اعمال میں بھی ظاہر کر دے۔ معبود جو بیمار ہیں ان سب کو شفائے کاملہ عنایت فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، جو مقروض ہیں ان کے قرضوں کو ادا فرما۔ بار الہ صدقے میں اہل بیت اطہار کے جو بے اولاد ہیں انہیں نیک اور صالح اولاد عنایت فرما، جو صاحب اولاد ہیں انہیں اپنی اولاد کی دینی تعلیم و تربیت کی توفیق کرم فرما۔ معبود تجھے واسطہ ہے محمد و آل محمد کا، جو بے روزگار ہیں انہیں حلال اور پاکیزہ روزگار عنایت فرما۔ بار الہ جو صاحب روزگار ہیں انہیں اپنے بے روزگار بھائیوں کی خبرگیری کی توفیق کرم فرما۔ معبود شیعیان اہل بیت کو اپنے حفظ و امان میں رکھ، اسلام اور مسلمانوں کے دشمن جہاں کہیں جس بھیس جس لباس میں ہوں اگر قابل اصلاح ہیں تو ان کی ہدایت فرما، وإلا انہیں نیست و نابود فرما۔ بار الہ مراجع عظام اور رہبر معظم کی حفاظت فرما۔ معبود امام زمانہ کے ظہور میں تعجیل فرما، جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں شمار ہو سکیں۔ اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من عوانه وعن انصاره۔ ماتم حسین۔
یا حسین یا حسین یا حسین یا حسین یا حسین یا حسین۔